नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। बडा दशैंको सातौं दिन आज फूलपाती भित्रिँदैछ। आजदेखि नै पाँच दिने दशैं बिदा शुरू भएको छ। मंगसिर चारमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको संशोधित सूची बुझाउने आज अन्तिम दिन। दलहरूले संशोधित सूची तयार पार्नमा आफूलाई व्यस्त राखेका छन्। हिजो अबेर रातीसम्म दलहरूको बैठकहरू बसिरहेका छन्। सबै दलहरूले करिब करिब यसअघि बुझाएको संशोधित सूची परिवर्तन गरी संशोधन गरी आज बुझाउने तयारी गरेको बुझिएको छ। अर्कोतिर आगामी आइतबार प्रत्यक्षतर्फको उम्मेद्वारी दर्ता हुने भएकाले दलहरू उम्मेद्वार चयनमा पनि व्यस्त देखिएका छन्। प्रत्यक्षतर्फको उम्मेद्वार चयनमा पनि उनीहरूको तयारी देखिएको छ। दलहरूले आफ्नो तयारीसँगै गठबन्धन गरेर जाने अवस्था भएकाले गठबन्धन दलमा कसले कुन सीट पाउने भन्ने विषयमा पनि छलफल गरिरहेका छन्। यद्यपि निष्कर्ष निस्किएको छैन। दुईवटा गठबन्धन बन्ने करिब करिब निश्चित भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो विराटनगर विमानस्थलमा आफ्नो पार्टीले पनि विचार मिल्ने पार्टीसँग गठबन्धन गर्ने तालमेल गर्ने भन्ने खालको अभिव्यक्ति दिनुभएको छ। त्यसअनुसार एमाले राप्रपा र लोसपा लोकतान्त्रिक समाजवादी पार्टी दुईवटा पार्टीसँग तालमेल र गठबन्धन गर्ने देखिएको छ। राप्रपा र एमाले बीच छवटा सीटमा गठबन्धनका विषयमा छलफल भएको छ, तालमेलका विषयमा छलफल भएको छ। त्यसै गरी लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि तराई मधेसका कतिपय सीटमा तालमेलका विषयमा छलफल भइरहेको एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले बताउनु भएको छ। यता सत्ता गठबन्धन पनि सीट बाँडफाँडका लागि कहाँ कसले लिने भन्ने विषयमा छलफलमै छ। यसअघि नै निष्कर्षमा पुग्ने भनिए तापनि बैठक लम्बी रहेको छ। बैठक लम्बी रहँदा पनि अहिलेसम्म ठोस रूपमा निष्कर्ष निस्कन सकेको छैन। निष्कर्ष निस्कन्छ भन्दा भन्दै हिजो मात्रै गठबन्धनको एउटा दल जनता समाजवादी पार्टीले आफूले भने जति सीट नपाएको कारण देखाउँदै हामी गठबन्धनबाट बाहिरिन्छौं भनेर चेतावनी पनि दिएको छ। नेपाली कांग्रेसले 100 सीट आफूले दावी गरे तापनि संविधान र लोकतन्त्रको रक्षाका कारण अहिले गठबन्धन सत्ता गठबन्धन पाँच दलीय गठबन्धन कायमै राख्नुपर्ने निष्कर्ष निकालेको छ र उसले त्यसका लागि हदैसम्म लचिलो हुन सक्ने 87 देखि 87 सीटसम्म आफू सहमत हुन सक्ने जनाएको छ। यद्यपि कांग्रेसभित्र पनि यो विषयलाई लिएर समस्या देखिएको छ। खास गरी कांग्रेसको इतर पक्ष विद्रोहमा उत्रने भन्ने खालको चेतावनी दिएर संस्थापन पक्षलाई गलाउने रणनीतिमा छ। मुख्य गरी समानुपातिकतर्फ आफ्नो विचार समूहका मानिसहरूको प्रतिनिधित्व अझ बढ़ी गराउने र प्रत्यक्षतर्फ पनि उम्मेद्वारहरूमा आफ्नो विचार समूहका मानिसहरूलाई बढ़ीभन्दा बढ़ी सम्मिलित गराउने सहभागी गराउने इतर पक्षको रणनीति देखिएको छ। सत्ताको गठबन्धनमा आबद्ध एउटा दल जनता समाजवादी पार्टीको हिजोको छलफल लगायतका विषयमा आजको अन्तरसंवादमा हामी केन्द्रित हुनेछौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ जसपाका प्रवक्ता मनिष कुमार सुमन। सुमनजी
हजुर,
स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
अब आजदेखि दशैं पनि शुरू भएको छ। आज नै बन्द सूची यहाँहरूले पनि संशोधित बन्द सूची बुझाउँदै हुनुहुन्छ। अब बन्द सूचीको संशोधनकैबाट कुरा शुरू गरौं, कसरी यहाँहरूले बुझाउँदै हुनुहुन्छ? यहाँहरूका पार्टीमा कहीँ अन्य पार्टीमा देखिएका जस्ता असन्तुष्टिहरू देखिएका छन् कि अथवा यहाँहरूले बन्द सूची यसअघि नै सबैलाई समेटेर बनाउनु भयो?
बन्द सूची बनाउँदाखेरि जनता समाजवादी पार्टीलाई अन्य पार्टी चाहिँ धेरै ठूलै सकस परेको रहेछ। पार्टीको निर्वाचन क्षेत्र स्तरीय समिति, त्यसपछि जिल्ला समिति, प्रदेश समिति, धेरै प्रतिस्पर्धा गरेर पार भएर आएका ती नामहरू साँच्चै भन्ने हो भने एउटा जीवन्त पार्टीमा समानुपातिक सूचीमा हाम्रो उम्मेद्वार बनाऊ त म उम्मेद्वार बनाऊ भन्ने रडाको नै चलेको हुन्छ। त्यति प्रतिस्पर्धा पार गरेर आएका थुप्रै योग्य उम्मेद्वार मध्ये हामीले केही सीमित 330 जनालाई मात्र उम्मेद्वार बनाउन सक्यौँ। 110 जनालाई प्रतिनिधि सभामा र त्यस्तै 220 जनालाई तपाईँलाई विभिन्न प्रदेशहरूका सभाहरूमा प्रतिस्पर्धी थुप्रै थिए, धेरै इच्छुक थिए। ती इच्छुकहरू धेरै क्रमहरू पार गरेर पनि आएका थिए, तर पनि त्यस्ता योग्य उम्मेद्वारलाई लिमिटेसनको कारण, सीट संख्याको लिमिटेसनको कारण हामीले उम्मेद्वार बनाउन सकेनौँ। पहिलो चरणको उम्मेदवारी 3 गते दर्ता गरेका थियौँ, आश्विन 3 गते राति, 4 गते बिहान भन्दा पनि हुन्छ, 1 बज्दैथ्यो त्यतिखेर, म आफै त्यहीँ थिएँ। त्यसपछि त्यसका संशोधनका क्रमहरू चलिरह्यो। हिजो फेरि संसदीय बोर्डले संकलन गरेर ल्याएको र केही छनौट जसको कागज पुगेको थिएन, कोही कोही त अयोग्य उमेरै पुगेको थिएन, कोही तपाईँलाई उम्मेदवार भए तर उनी स्थानीय निकायको निर्वाचनमा पनि उम्मेदवार भएका रहेछन् र निजले के सम्पत्ति विवरण नबुझाएको खातिर तोकिएको फाइनै तिर्न पाएका छैनन्। त्यस्ता त्यस्ता केही व्यक्तिहरू जुन जसमा त्रुटि रह्यो त्यस्ता उम्मेदवारहरूको ठाउँमा अर्को साथीहरूको नाम पठाउने कुरो हिजो निर्णित भयो र हिजै दर्ताको क्रम राति 9-10 बजेसम्म मैले पत्ता लाउँदा पार्टीका साथीहरू, हाम्रा पार्टीका केन्द्रीय कार्यालय हेर्ने साथी, त्यस्तै कार्यालय कर्मचारी साथीहरू राति 9-10 बजेसम्म ती थिए र दर्ता गराइरहेका थिए। अझै पनि केही अपुक्सार आज अन्तिम मिति हो, हामी गराउँदैछौँ। हाम्रो सुन्दरता मात्र के हो भने नि, सम्बन्ध सूचीको सुन्दरता भनेको जनता समाजवादी पार्टीको सम्पूर्ण उम्मेदवार पार्टीको कार्यकर्ता मात्र हो। कसैको श्रीमती भएको नाताले, कसैको छोरी भएको नाताले, कसैका प्रेमिका भएका नाताले अथवा पैसावाल व्यापारी भएका नाताले, त्यस्ता नाताले कहीँ कोही आपुताली माथिबाट झरेको, कोही आकाशबाट झरेको उम्मेद्वार जनता समाजवादी पार्टीको बन्द सूचीमा छैन। त्यसका सबैका सबै 100% पार्टीका कार्यकर्ता हुन्, पार्टीमा अहोरात्र खटेका, पार्टीमा योगदान दिएका र साँच्चै जनता समाजवादी पार्टीको नीति सिद्धान्त उद्देश्यलाई राम्ररी बुझेका साथीहरू उम्मेदवार हुने मौका पाउनु भएको छ। जो हुने मौका पाउनु भएन तिनलाई भविष्यमा पार्टीले फेरि उच्च मूल्याङ्कन गर्नेछन्। तिनी अयोग्य हुन् भन्ने चाहिँ होइन, तिनी पनि योग्य थिए, प्रतिस्पर्धाबाटै माथिसम्म आएका थिए, तर लिमिटेसनका खातिर सबैलाई समेट्न सकिएन। अब यो क्रम आज इन्ड हुन्छ होला जस्तो लाग्दैछ।
भनेको चाहिँ अब संशोधित सूचीमा समावेश भएकाहरूमा यहाँहरूको विवाद नरहला अथवा विवाद आए पनि नगन्ने होला, किनभने यहाँले भने जस्तो श्रीमती, छोराछोरी, प्रेमिकाहरू यसपालि यहाँहरूको समानुपातिक सूचीमा छैन।
त्यस्तो छैन, त्यही भएर विवादै नरहला भन्न त सकिन, केही साथीहरू असन्तुष्टि होला, विवाद त हुँदै हुँदैन, जसोभामा अब कुनै प्रकारको विवाद छैन, विवाद गर्नेहरू अब रहेनन्, तर असन्तुष्टि चाहिँ रहला। धेरै साथीहरू जो प्रतिस्पर्धा गरेर यहाँसम्म आइपुगे तर उनी भएनन्, तिनी थोरै असन्तुष्ट छन्, तर तिनी योग्य छन्, महायोग्य उम्मेद्वार छन्, तिनलाई हामीले राजनीतिको अर्को कुनै अवसरमा तिनलाई प्रयोग गरौँला, पार्टीकै साङ्गठनिक कुनै जिम्मेवारी दिउँला अथवा पार्टीमा तिनका राम्ररी उपयोग गरौँला भन्ने एउटा आशा लिएका छौँ। हेरौँ कतिसम्म तिनीहरूकोमा सम्बोधन गर्न सकिन्छ, तर साथै सबैलाई चाहिँ समेट्न सकिएन है, यो चाहिँ दुःखै छ हामीलाई पनि।
सुमनजी, जस्तो अब आगामी आइतबार भनौँ, एक हप्ता छ, यो बीचमा दशैंको 5 दिन त बिदा नै छ, त्यसपछि शनिबार पनि बिदा छ, शुक्रबार 1 दिन मात्रै छ, आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्नुपर्नेछ। अब नेपालीहरू अब आजबाट भनौँ दशैंमै अब केन्द्रित हुन्छन्, यद्यपि यहाँहरूको पार्टीगत रूपमा छलफलहरू पनि होला। प्रत्यक्षतर्फको सीटका विषयमा एकछिनपछि कुरा गरौंला। उम्मेद्वारका विषयमा यहाँहरूको अहिलेसम्म जुन सीटहरू टुङ्गिएको छ ती सीटहरूका सन्दर्भमा यहाँहरूको उम्मेद्वार तय भइसक्यो कि अझै त्यस विषयमा पनि यहाँहरूले छलफल गर्ने बाँकी छ?
कार्यकारिणी समितिको बैठक, पार्टीको सबभन्दा सर्वोच्च निकाय केन्द्रीय कार्यकारिणी समितिको बैठक हिजो सम्पन्न भएको छ। सो बैठकले एक दिन अगाडि नै पार्टीको केन्द्रीय संसदीय बोर्डको बैठकबाट अनुमोदन भइआएको सूचीमाथि छलफल गर्यो। हामी हुन त 165 वटै निर्वाचन क्षेत्रमा हाम्रो संगठन छ, तर साँच्चै भन्यो भने कहीँ कमजोर कहीँ बलियो छ, त्यसको आधारमा, साङ्गठनिक अवस्थाको आधारमा। त्यो मध्ये अधिकांश करिब 100 सीट प्रतिनिधि सभामा र त्यस्तै प्रदेश सभाहरूमा पनि उम्मेद्वार को हुने भने टुङ्ग्याइसकेको निर्णय हामीले हिजो अनुमोदन गर्यौँ। यसो हेर्दा कहीँ कहीँ 3 जनासम्म प्रतिस्पर्धी छन्, त्यसलाई झारेर हामीले 2 जना ल्यायौँ र कहीँ कहीँ त सिङ्गल 1 जना मात्र प्रतिस्पर्धी छन्। त्यस्ता साथीहरूलाई टिकट दिने, निर्वाचनको टिकट समयमै यसपटक दिएर हामीले एउटा अनुशासित पार्टीको पहिचान दिनेवाला छौँ। तसर्थ त्यसको बारेमा पनि हिजो छलफल भयो र प्रत्यक्षतर्फ लड्न चाहने सबै उम्मेदवारहरूमाथि अन्तिम निर्णय भइसक्यो। अब त्यो टिकटमा हस्ताक्षर गर्ने अधिकार उपेन्द्र यादवजीको छ, मलाई लाग्छ आज भोलिमै हामीले टिकट दिएर सबै साथीका पुर्याइदिन्छौँ। साथीहरू काठमाडौँ आउनुपर्छ भन्ने छैन, पार्टीका समितिहरू छन्, प्रदेश समिति, पार्टीका जिल्ला समितिहरू मार्फत उम्मेद्वारको हात हातमा टिकट पुर्याउने काम यही दशैंको धपेडीमा हामी गर्छौँ, यो 3-4 दिनमा गर्छौँ। आइतबार तपाईँलाई उम्मेदवारी छ, मलाई लाग्छ शुक्रबार बिहिबारसम्म सबैको हात हातमा टिकट हुन्छ। उम्मेद्वार चयनको काम हिजो सम्पन्न भइसक्यो।
निश्चित भएका केही उम्मेद्वारहरूको नामावली यहाँले भन्न सक्नुहुन्छ कि अथवा हस्ताक्षर नभइकन भन्न मिल्दैन?
भन्न त नमिल्ने हो, तर सबैलाई सब थाहै भएको कुरो हो, यसपटक सुनसरीको 1 हाम्रो पार्टीको संघीय परिषद अध्यक्ष उपेन्द्र यादवजी पार्टीको तर्फबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। त्यस्तै 70 2 उपेन्द्र यादवजी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। त्यस्तै तपाईँलाई पार्टीकै सिनियर लिडर राम सहाय प्रसाद यादव बाह्रको निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। त्यस्तै तपाईँलाई पार्टीकै केन्द्रीय कार्यकारिणी समितिको सदस्य र वर्तमान मन्त्री इस्तियाक राई बाँके जिल्लाको दुई नम्बर निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। यी र यस्ता केही नामचिन क्षेत्रहरू छन्। त्यस्तै प्रदेश सभामा पनि हाम्रो मुख्यमन्त्री अहिलेको मुख्यमन्त्री लालबाबु राउतजी तपाईँलाई पर्साको निर्वाचन क्षेत्र नम्बर एकको खबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। त्यस्तै हाम्रो प्रदेश मध्य प्रदेशको अर्थमन्त्री शैलेन्द्र प्रसाद शाह सप्तरीको निर्वाचन क्षेत्र नम्बर दुईको कबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। यस्तै थुप्रै साथीहरूको प्रतिस्पर्धा तिनीहरूको एकल छन्, तिनीहरू पास भइसक्यो। अरू सबै त भन्न मिल्दैन, तर पनि केही जनतालाई केही श्रोताहरूलाई इच्छुक भएको र सुन्नै चाहेको क्षेत्रहरू यी हुन्।
सुमनजी, जस्तो अब यहाँहरूको पार्टीमा यहाँले अघि भने जस्तो चाप हुनु स्वाभाविक हो, उम्मेद्वार बन्न चाहनेहरू त्यो स्वाभाविक आकांक्षा हुन्छ राजनीतिक दलमा लामो समयदेखि सक्रिय कार्यकर्ताहरूको। यद्यपि यहाँहरू यसपालि गठबन्धनमा हुनुहुन्छ, त्यो पनि सानो गठबन्धन होइन, पाँचवटा दलको गठबन्धन छ। पाँचवटा दलको गठबन्धनमा ठूलो पार्टी कांग्रेस पनि यहाँहरूसँगै छ। अब गठबन्धनका विषयमा यहाँहरूको सीट बाँडफाँडको करिब करिब टुङ्गियो भन्दा भन्दै कहीँ न कहीँ समस्या देखिएको छ। यहाँहरूले औपचारिक रूपमा चेतावनी दिनुभएको छ कि यदि हामीले भने जस्तो भएन भने हामी बाहिरिन्छौं। अब त्यो चाहिँ कांग्रेसका चाहिँ एउटा असन्तुष्ट पक्ष भनौँ अथवा इतर पक्षको पनि माग हो कि होइन, अब यो चुनावमा यसरी गठबन्धन नगरौं, हाम्रो जहाँ जहाँ जित्छ हाम्रो चाहिँ 5,000 भोट छ, त्यहाँ 1,000 भोट भएको पार्टीलाई हामीले किन समर्थन गर्ने, हामी नगरौं। कांग्रेसले पनि पार्टीभित्र कांग्रेसमा पनि देखिएको थियो, तर औपचारिक रूपमा यहाँहरूले त्यस्तो खालको चेतावनी दिनुभयो। अब कहाँनिर समस्या देखियो र यहाँहरूले यस्तो चेतावनी दिनुपर्ने अवस्था आयो?
समस्या सबैलाई थाहा छ, तर समस्या भन्न चाहेन। जनता समाजवादी पार्टीले भन्यो हिजो आफ्नो असन्तुष्टि बजारतिर प्रेस नोट निकालेर पार्टीको निर्णय गरेरै पोख्यो। असन्तुष्टि सबैभित्र छ, पार्टीका बैठकहरूमा, गठबन्धनका बैठकहरूमा म लगातार उपस्थित भएको एउटा कार्यकर्ता हुँ। त्यो त्यहाँ मैले गएर देखेको सबैमा असन्तुष्टि छ, तर ती असन्तुष्टि बैठकमा त बोल्छन् तर सार्वजनिक रूपमा बोल्दैनन्। यो अनुशासनको एउटा प्रक्रिया पनि हुँदो रहेछ। खास के हो भने नेपाली काङ्ग्रेसको ढङढङ्गी हामी हेरिरहेका छौँ। नेपाली काङ्ग्रेसको आन्तरिक समस्याले गठबन्धनलाई ठुलै आपत पारेको छ। अब उनी एक दिन आउँछन्, मानिलिनुहोस् फलानु क्षेत्र यो मेरो नेता हो, उसको लागि चाहियो, ल ठिक छ, क्षेत्र उसको खातामा लेखिन्छ अथवा उसलाई प्रस्तावमा उसको लेखिन्छ। भोलिपल्ट आउँछ, होइन यो पनि मेरै हो, यो त फलानु नेताजीले मलाई मारिहाल्छन्। हामीले के भन्छौँ भने नि मेरो नेता तिम्रो नेता नेताले मारिहाल्छन्, मेरो कार्यकर्ताको सेटलमेन्ट ठुला नेता बडा नेता भन्दा पनि गठबन्धनका केही सिद्धान्तहरू सुरुकै दिनमा हामीले तय गरेका थियौँ। त्यो सिद्धान्त भनेको निर्वाचनको तालमेल गर्दा, सिट बाँडफाँड गर्दा हामीले मेन मान्ने भनेको 2074 प्रदेश प्रतिनिधि सभाको निर्वाचन परिणाम, त्यस्तै हालसाल बितेकै 2079 स्थानीय तहको निर्वाचन परिणाम, त्यसपछि सिनियर लिडर्स अर्थात् नेताहरूको तपाईँलाई के भन्छ व्यवस्थापन, त्यसपछि कहीँ कहीँ गठबन्धनको आवश्यकता, यी र यस्ता सिद्धान्तहरू बनाएर हामीले तालमेलका लागि बस्यौँ। आधार त यसरी नै मानिँदो रहेछ, तर अन्त्य अन्त्यमा आएर के देख्यौँ भने नि 12 गतेको म भन्दछु, 12 गते कसैको चित्त त बुझेको थिएन, तर पनि ठिक ल ठिकै छ भन्ने जस्तो एउटा प्रस्ताव तयार भएको थियो। 13 गते आएर साफै उल्ट्यो। 13 गते आएर हामीले के देख्यौँ भने नि कृष्ण श्रेटोलाजी जो हाम्रो संयोजक हुनुहुन्छ गठबन्धन कार्यदलको, उहाँले प्रस्तुत गरेको प्रतिवेदनमा एक दिन अगाडि टुङ्गिसकेको क्षेत्र, मानिस कुनै एउटा निर्वाचन क्षेत्रले टुङ्गिसकेको क्षेत्र भोलिपल्ट होइन यो त मेरो नेताले मानेन, उनको पार्टीमा त नेतै नेता रहेछन्, 3-4 खेमा रहेछ, त्यो खेमाहरूको आफ्नै व्यवस्थापन गर्न सकिएको रहेन रहेछ। त्यस्तै माओवादी पनि अलि चलाख दोस्रो ठुलो पार्टी हुने पनि नेपाली काङ्ग्रेससँग मिलेर थुप्रै क्षेत्रहरूमा गए।
सुमनजी, अहिले 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 सुमनजी जसरी बाहिर आइरहेको छ, यहाँहरूले बोल्नुभयो र माधव कुमार नेपालले पनि केही सार्वजनिक मञ्चहरूमा भन्नुभयो कि काँग्रेसले माओवादीलाई च्यापेर हामीलाई अलिकति पाखा लाउन खोजे जस्तो छ, तपाईँहरूको पनि त्यही हो अनुभूति?
कसैलाई च्यापेर भन्दा पनि किन कसैलाई आरोप लगाऊ, तर व्यथिति भनेको माधव नेपालजीले भने जस्तै लाग्छ मलाई, तर मैले कुनै दलकै नाम लिन कसैले कसैलाई च्यापेर भन्ने कुरो, तर मैले प्रश्न साथ के भने नि हो ती आधारहरूलाई भत्काएर निर्वाचन परिणामलाई जुन आधार बनाइने कुरो थियो त्यो आधारहरूलाई भत्काएर मनोगत तरिकाले आफ्नो नेतालाई सेटल गर्ने, आफ्नो नेता आफ्नो संगठन विस्तार गर्ने भन्ने उद्देश्यका साथ जुन चिटिङ प्रक्रिया अप्नाइयो नि, त्यो चाहिँ असन्तुष्टि हो. हामी भनेका छौँ, हिजोको बैठकले पनि भनेका छौँ, बैठकहरू गठबन्धनको बैठकहरू पनि भन्ने गरेका छौँ, यसलाई होइन साँच्चै न्यायोजित वैज्ञानिक तरिकाले गरौँ. जनता समाजवादी पार्टी मध्य प्रदेशको सबभन्दा ठुलो पार्टी हो, दुई मात्रै छैन. त्यहाँ हाम्रो सरकार छ, प्रदेश प्रतिनिधि सभाको रिजल्ट हाम्रो फेभरमा छ. हेर्नुहोस् ल, साँच्चै स्थानीय तहको निर्वाचन नेपाली काङ्ग्रेसको फेभरमा छ र नेपाली काङ्ग्रेसले पनि उचित स्थान पाउनु पर्यो. तर आधार हुनु पर्यो नि, त्यो वैज्ञानिक आधार भनेको निर्वाचन परिणामहरू हुन् साबिकका. ती साबिकका निर्वाचन परिणामको आधारमा हामी सेटल गरौँ. होइन, जहाँ पनि भोटै छैन त्यहाँ जित्नै सक्ने ल्याकत छैन तर पनि काङ्ग्रेसलाई एउटा सिट चाहियो. होइन, त्यहाँ त केही पनि छैन तर पनि जनता समाजवादी पार्टीको पनि 77 जिल्लामा सङ्गठन छ. के हामीले 77 जिल्लामा मागेका हौ?
सुमनजी, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं. अन्तरसम्वादमा आज हामी कुराकानी गरिरहेका छौं जसपाका प्रवक्ता मनिष कुमार सुमनसँग. आज समानुपातिक तर्फको संशोधित बन्द सूची बुझाउने आज अन्तिम दिन. त्यसै गरी अर्कोतर्फ आगामी आइतबार प्रत्यक्षतर्फको उम्मेद्वारी दर्ता हुन्छ. यी बीचमा गठबन्धन, दुईवटा गठबन्धनको प्रयास भइरहेको छ. हिजो मात्रै पनि एमाले अध्यक्षले विराटनगर विमानस्थलमा भन्नुभयो, हाम्रो पनि तालमेलका लागि प्रयास भएको छ. गठबन्धन भन्ने शब्द त छैन उहाँको, तालमेल केही सीटमा हुन सक्छ जस्तो राप्रपासँग हुन सक्छ. एमाले छलफल गरिरहेको छ, करिब 6 सीटमा राप्रपासँग उनीहरूको तालमेलको कुरा छ. त्यो मध्ये यहाँले भन्नुभएको बाँके दुईमा पनि छ. धवल शमशेर राणालाई एमाले समर्थन गर्दैछ, ती सहितका 6 सीटका विषय छ. अर्कोतिर लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि करिब करिब सहमतिको नजिक नजिक पुगेको नेताहरूले बताएका छन्. अब यो बीचमा गठबन्धन तपाईँहरूको पनि आवश्यकता देखिँदैछ, काँग्रेसको पनि, मतलब भनौँ न अहिलेको जुन सत्ता गठबन्धनको पनि गठबन्धन आवश्यकता देखिँदैछ, प्रतिपक्षीहरूको पनि गठबन्धन आवश्यकता देखिँदैछ. अब यहाँहरूको गठबन्धनमा देखिएका यी झिनामिसा मसिना समस्याहरू समाधान भएर जान्छन् या यहाँहरूले भने जस्तो हामी गठबन्धनबाट बाहिरिएर चाहिँ भनौँ न एकल एकल लड्ने अवस्था आउँछ, तपाईँलाई के लाग्छ?
जनता समाजवादी पार्टी त सबैको लागि तयार बसेको छ. हाम्रो पहिलो, हामी त्यसका सबभन्दा ठुला दल होइन, हामी भनेको तपाईँलाई दोस्रो नेताको दल हौ. त्यही भएर हामी नै भनेको कुरो हुन्छ भन्ने लाग्दैन. तर नेपाली काङ्ग्रेसलाई चेताउला, माओवादी केन्द्रलाई चेताउला, र हामीले हिजो पोखेका असन्तुष्टिहरू, बैठकमा पोखेका असन्तुष्टिहरूलाई अझै दिनभरि लगाएर सम्बोधन हुन्छ र यही गठबन्धनले निरन्तरता पाउँछ भन्ने हाम्रो पहिलो उद्देश्य हो. सो पनि पाएन भने, चेतेन भने, निर्वाचन आयोगले तोकेको मिति, उम्मेदवारीको तोकेको मिति अर्थात् आश्विन 23 गते त धर्किँदैन, त्यो त त्यहीँको त्यहीँ छ. त्यही भएर त्यो समय सीमालाई आधार मान्दै साँच्चै पनि जनता समाजवादी पार्टीले अरू कोहीसँग पनि गठबन्धन गर्न सक्छ. विचार सिचार साटासाट हुँदैन, तपाईँलाई निर्वाचनमा तालमेल हुन सक्दछ. हो, त्यसरी तालमेलको लागि अरू कसैसँग पनि प्रयास हुन सक्दछ. कोहीसँग गठबन्धन गर्न सकिएन भने, कोहीसँग तालमेल गर्न सकिएन भने, जनता समाजवादी पार्टीको कार्यकर्ताको साँच्चै भन्यो भने पहिलो इच्छा के छ भने, एक्लै लडौँ, एक्लै लडौँ. हामी सधैँ एक्लै लड्नको लागि सङ्गठन बनाइरहेका हुन्छौँ, बनाइरहेका हुन्छौँ. आज तालमेलको नाममा हाम्रा थुप्रै साथीहरूलाई सहीद हुनुपर्ने हुन्छ, तसर्थ एक्लै लडौँ. अन्ततोगत जसपा एक्लै लड्न तम तयार छ. तर मलाई विश्वास छ, झिना मसिना कुराहरू तपाईँलाई मिट्यान्न भएर जान्छन् र यही 5 दलीय गठबन्धनले निरन्तरता पाउँछ.
यहाँले जसरी गठबन्धनको बैठकमा आफ्नो सहभागिताको कुरा गर्नुभयो, गठबन्धनको बैठकमा सहभागिताको अनुभवले यहाँको के भन्छ? कि आज यहाँले भने जस्तो आज पनि यहाँहरू बस्दै हुनुहुन्छ अथवा आज टुङ्गिन्छ त्यो केही, अथवा यो यो यी यी विषयहरू आज भोलिमा टुङ्गिन्छ?
मेरो आफ्नो भनाइ के छ भने, 12 गते जुन आश्विन 12 गते जुन एउटा प्रस्ताव तयार भएको थियो, त्यसको सेरोफेरोमा फेरि कुरा गर्ने हो भने, सबै पार्टीलाई विन विन, सबैले जितेको अनुभव प्रदान गर्दै जाने हो भने, ठुला बनाउँदा नेपाली काङ्ग्रेसले अलिकति अलिकति तपाईँलाई उसले उदारता देखाएको छ भने, गठबन्धन नजिक नजिक छ, हामी निर्णयका नजिक नजिक छौँ र त्यसले तुरुन्तै तपाईँलाई गठबन्धनले एउटा सार रूप समात्ला र त्यो सार रूप अनुसार सिटको तालमेल 165 वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाको र 330 वटै तपाईँलाई प्रदेश सभाको निर्वाचन क्षेत्रमा तालमेलको घोषणा गर्न अब एकदम नजिक पुगेका छौँ. अलिकति आँट र उदारता देखाउनु पर्यो. काङ्ग्रेसको आन्तरिक समस्यालाई काङ्ग्रेसले नै समाधान गरिदिने हो, हामीले होइन. यस्ता केही कामहरू आज दिनभरिमा गऱ्यौँ भने आज वा भोलि सम्बन्धमा यही गठबन्धन तपाईँलाई निरन्तरता पाउन सकिन्छ, समस्या सुल्झिन्छ.
जसो अब पछिल्लो समयमा सुमनजी अब करिब करिब हामी अन्त्य अन्त्यमा पनि छौँ, पछिल्लो समयमा दलबदल जसरी बढेर गएको छ, यहाँहरूको पार्टी अर्को पार्टीमा प्रवेश गर्ने, अर्को पार्टीका कार्यकर्ता यहाँहरूको पार्टीमा प्रवेश गर्ने अथवा अन्य पार्टीका अन्य पार्टीमा प्रवेश गर्ने त्यो कुरेर बस्नु भएको छ यहाँहरूले कि होइन यो चाहिँ कुन पार्टीको अन्तिमसम्म को कहाँ के हुन्छ त्यसलाई पनि अलिअलि केही प्रभाव पार्छ कि अथवा त्यस्ता कुराहरू अब यो चुनावको बेला भइरहन्छन्, हाम्रो आफ्नो जे छ जसरी हामीले सोचिरहेका छौँ त्यही अनुसार हामी चाहिँ सिट बाँडफाँड गर्छौँ भन्नेमा यहाँहरू पुग्नु भएको छ निष्कर्षमा, त्यसले केही प्रभाव पार्छ कि भन्न मात्रै खोजेँ मैले
तपाईँको प्रश्नको अन्तिम लाइनबाट सुहाउँदो थियो। तपाईँलाई के छ भने नि यो हामीले के देख्यौँ भने 30-32 वर्ष भयो हामी कहाँ बहुदलीय व्यवस्था आएको, यो 32-33 वर्षमा दलीय व्यवस्था अझै बलियो भइसकेको छैन। केही अवसरवादी साथीहरू सधैँ चिनिरह, यो पहिलो निर्वाचन होइन, योभन्दा साबिकका निर्वाचनहरूमा पनि टिकट पाउनको लागि निर्वाचित हुने उद्देश्यका खातिर सिद्धान्त नीति सब बेचेर यो पार्टीबाट त्यो पार्टी त्यो पार्टीबाट त्यो पार्टी सबैलाई डुलिरहन्छन् र त्यस्ताले प्रश्रय पनि पाइरहेका हुन्छन् किनभने दलीय व्यवस्था बलियो भइसकेको छैन। त्यही भएर एक पार्टीबाट अर्को पार्टी बिना नीति सिद्धान्तका कोही गएका छन् भने अथवा कोही आएका छन् भने तिनी अवसरको लागि मात्रका हुन्, त्यसैलाई अवसरवादी भनिन्छ। यी कुराहरू आफ्नो ठाउँमा चलिरहन्छ, यो कुनै ठुलो कुरा हामीले पनि थुप्रैलाई भित्राएका छौँ, हाम्रा पनि केही साथीलाई लगेका छन्, यो ठुलो कुरो हुँदै होइन। मूल लक्ष्य भनेको भनिन्छ नि हिन्दीमा जङ्ग और मोहब्बत में सब कुछ जायज है, हो त्यस्तै ते निर्वाचनमा तपाईँलाई सब कुछ जायज हुन्छ। निर्वाचनको अन्तिम लक्ष्य भनेको विजित हुनु हो, जसरी विजय गर्न सकिन्छ त्यही विजित हुने उद्देश्यका साथ कोही कुनै पार्टीमा जान्छन्, कसैले कुनै पार्टीलाई भित्राउँछ, त्यो आफ्नै छिना मसिना कुरा हुन्। मेन उद्देश्य भनेको साँच्चै निर्वाचन पछिको संसद कस्तो बन्छ, निर्वाचन पछिको संसद तपाईँलाई फेरि अस्ति जस्तै खरिद बिक्री हेन तेन टुटफुटवाला बन्छ कि सुयोग्य उम्मेदवारहरूको बन्छ, सुयोग्य साथीहरूको संसद बन्यो भने त्यसले देशलाई राम्रो बाटोमा लान्छ, राम्रा साथीहरू संसदमा चुनेर आउनुभयो भने देश दिगो विकासतर्फ लाग्छ, संस्कारी साथीहरू चुनेर आइयो भने संसद सुन्दर हुन्छ, त्यस्ता त्यसका लागि हामीले तालमेल गरिरहेका छौँ र योग्य उम्मेदवारहरूको छनौट गरिरहेका छौँ।
सुमनजी यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो जनता समाजवादी पार्टी जसपाका प्रवक्ता मनिष कुमार सुमन। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै अन्तर्सम्वादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। मलाई बिदा दिनुहोस्। नमस्कार।